यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विनियोजन विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई दिइरहेको धम्कीका विषयमा सरकारको ध्यानाकर्षण। बेरुजुको समस्या नीतिगत र व्यावहारिक रूपमा सम्बोधन गर्न सार्वजनिक लेखा समितिको जोड़। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारीमा पोषण प्रवर्धन कार्यक्रम सञ्चालनमा र अमेरिका र ईरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न संयुक्त राष्ट्रसंघको आह्वान। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 माथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभाले स्वीकृत गरेको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले यसपटक पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तलब सुविधा ऋण सामा ब्याज तथा सामाजिक सुरक्षा भत्ता लगायतका विषयको भुक्तानी गरेर अनिवार्य दायित्व झण्डै 14 खर्ब जतिको रहेको र यो खर्च चालू खर्चमा नै देखिने जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले चालू खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। सभामुख अरियालले विनियोजन विधेयकमा विभिन्न शीर्षकहरूको छलफलमा भाग लिन सम्बन्धित विनियोजित शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नुभन्दा 1 घण्टा अगाडि दलीय प्रतिनिधित्वको आधारमा कार्यव्यवस्था शाखामा नाम टिपाउन आग्रह गर्नुभयो। विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि खर्च कटौतीको सूचना दिन यही जेठ 31 गते दिउँसो 4 बजेभित्र प्रतिनिधि सभाको विधेयक शाखामा दिन सक्ने जानकारी गराउनुभयो। यसैबीच बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिइसके पछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले बिहिबार दिएको अभिव्यक्तिको विषयमा आपत्ति जनाउँदै विरोध गर्नुभएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री डाक्टर वाग्लेले 7 वटा करका दर हेरफेर गरेको खुलम खुल्ला स्वीकार गर्नुभएको र यो आर्थिक अपराध हो भन्दै संसदीय छानबिन गर्न माग गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाक धम्की दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले बजेटले केन्द्रमुखी सोचलाई प्राथमिकता दिएको भन्दै जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने बताउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले देशको औद्योगिक क्षेत्रलाई 65 करोड़ मात्रै रकम छुट्याइनु न्यून भएको भन्दै सबै सूचक पूरा हुँदा पनि नेपाललाई अझै 3 वर्ष अल्प विकसित मुलुकको रूपमा राख्ने निर्णय गरेर यो सरकारले नेपाली जनतालाई अझै गरीबीको रेखामुनि राख्न खोजेको आरोप लगाउनुभयो। यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिनले वर्षौंदेखि अलपत्र रहेको हुलाकी राजमार्ग 3 वर्षभित्रमा सम्पन्न गर्ने कुरा बजेटमा समावेश हुनु सकारात्मक भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 7 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीहरूसँग पनि छलफल गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारको लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
अहिले हामीले चाहिँ राप्ती सोनारी गाउँपालिका 1 र 6 हजार दिनका आमाहरूसँग काम गर्छौं, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छौं।
मेलामा सहभागी आमा समूहका महिलाहरूले आफै उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर:
हामी चाहिँ यो तरकारीहरू, अब सेलहरू, यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा आबद्ध महिलाहरूलाई चाहिँ यसरी सिकेर जस्तै आफ्नो खुट्टामा आफै उभिनेलाई, आत्मनिर्भर आफ्नो पैसा कमाउनेलाई गर्नुपर्छ।
कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
रिपोर्टपछि बाँकी समाचार। सार्वजनिक लेखा समितिले बेरुजुको विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फर्सेटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्स्युट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6.65 अर्ब रूपियाँ बेरुजु रहेकोमा हालसम्म 40% फर्स्युट गरेको बताउनुभयो। संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले संघीय संसद सचिवालयको बेरुजु रकम 2,40,61,000 रहेको उल्लेख गर्दै सांसदहरूको उपचार खर्चमा रकम दावी गर्ने समय अघिल्लो आर्थिक वर्ष र भुक्तानी चालू आर्थिक वर्षमा हुँदा पनि संसद सचिवालयसँग बेरुजु देखिएको बताउनुभयो। सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढ़ाउने कार्ययोजनाको साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिनुभयो। समितिका केही सदस्यहरूले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन भन्ने बारेमा पनि छानबिन हुनुपर्ने बताउनु भएको थियो। समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न पनि दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीको लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिको देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। आज विश्व बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यको लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ आज विश्वका विभिन्न देशमा विश्व बाल श्रम विरूद्धको दिवस मनाइन लागेको हो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जुन 12 यो दिवस मनाउन शुरू गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
एसई सक्यो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरू इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै हाल इरानमाथिको आक्रमण रोकेको पनि जानकारी गराउनुभयो। इरानी अधिकारीहरूले भने आफूहरू अमेरिकासँगको शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सरकारी टेलिभिजनमा कुरा गर्दै अहिले शान्ति सम्झौता बारे कुनै विषय नटुंगिएको बताउनु भएको छ। उहाँले प्रस्तावित सम्झौता अध्ययन भइरहेको र इरान आफ्ना न्यूनतम शर्तबाट पछि नहट्ने बताउनुभयो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताको लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बस्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाड़ी लगायतका छिमेकी देशहरूमा इरानले गरेको प्रति आक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्य पूर्वमा जारी तनावबाट महासचिव गुटरेस चिन्तित हुनुभएको संयुक्त राष्ट्रका प्रवक्ता स्टीफन डुजारिकले बताउनु भएको छ। अब खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ। मेक्सिको ग्वाडालजारा रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। समूह ए अन्तर्गत गैराती भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो। यससँगै समूह एमा समान 3 अंक बटुलेको मेक्सिको गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। विनियोजन विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई दिइरहेको धम्कीका विषयमा सरकारको ध्यानाकर्षण। बेरुजुको समस्या नीतिगत र व्यवहारिक रूपमा सम्बोधन गर्न सार्वजनिक लेखा समितिको जोड़। बाल बालिकामा कुपोषण देखेपछि बाँकेको राप्ती सुनारीमा पोषण प्रवर्धन कार्यक्रम सञ्चालनमा र अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताको लागि उच्च प्रयास गर्न संयुक्त राष्ट्र संघको आह्वान। सुन्नुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।